अभिव्यक्तिको अर्को माध्यम
उद्गार। तिमी आउँदा सबथोक बिर्सिए पनि नबिर्सी ल्याउनु दुई थोक मन र मुस्कान। तिमी आउँदा सबथोक बिर्सिए पनि नबिर्सी ल्याउनु दुई थोक मन र मुस्कान। त्यति देखेर तिम्रो परिचय हरिया पात हल्लाउने छन् सिमानामा फुलेका फूलहरूले। यो सुन्दर भावना व्यक्त गर्नुभएको छ कवि रामबहादुर तामाङ रावतले गर्नुभएको छ। कवि रावतका यिनै कविता हरफबाट आजको उद्गारको उठान गरेका छौं। कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक स्वागत गर्दछु। तिमी आउँदा सबथोक बिर्सिए पनि नबिर्सी ल्याउनु दुई थोक मन र मुस्कान। यिनै सुन्दर भावनाहरूबाट आजको उद्गारको उठान गर्नुको पनि विशेष अर्थ छ, विशेष कारण छ। सन्दर्भ हो दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सव। पर्यटनका लागि साहित्य भने नाराका साथ वैशाख 25 गतेदेखि 28 गतेसम्म दाङमा राष्ट्रिय कविता महोत्सव सम्पन्न भइसकेको छ। आजको उद्गारमा सो कविता महोत्सवमा प्रथम द्वितीय र तृतीय कविताहरू पनि हामी जस्ताको तस्तै सुनाउनेछौ भने राष्ट्रिय कविता महोत्सवका संयोजक कवि रमेश छितीसँग पनि हामी टेलिफोन सम्वार्ता गर्नेछौ। पहिले भने प्रथम हुन सफल कविता कवि रामबहादुर तामाङ रावतको कविता, उहाँको रस्ती बस्ती नुवाकोट हो। त्यसै गरी सो प्रतियोगितामा सो महोत्सवमा द्वितीय हुनुभएको थियो काठमाडौँका हेम प्रवास। त्यसै गरी सो महोत्सवमा तृतीय हुनुभएको थियो खोटाङका कवि अर्जुन कुमार ढकाल। पहिले भने प्रथम हुन सफल कवि रावतको निमन्त्रणा शीर्षकको कविता। तिमी आउँदा सबथोक बिर्सिए पनि नबिर्सी ल्याउनु दुई थोक मन र मुस्कान। तिमी आउँदा सबथोक बिर्सिए पनि नबिर्सी ल्याउनु दुई थोक मन र मुस्कान। त्यति देखेर तिम्रो परिचय हरिया पात हल्लाउने छन् सिमानामा फुलेका फूलहरूले। तिम्रो आयुभन्दा लामा यी बोटहरूमा तिम्रा आयुभन्दा लामा यी बोटहरूमा अल्मलियौ भने जुनकिरीलाई सोध्नु मेरो ठेगाना वा सोध्नु हावाले लरक्क चुल्ठो कोरिदिएका धानका गर्भवती गराहरूलाई। कतै रोकिहाल्यो भने चौतारीले मात्र खुइया गरिदिनु बदलामा नाकको टुप्पोमा टल्किएको पसिना सिवाय केही माग्ने छैन चौतारीले। स्वयं घामले पहिलो आशीर्वाद थाप्ने हिमालको शिरमुनि एक दिन लैजाउला संगीतको आदिम सर्जक कोइलीको कन्सर्टमा। एक दिन लैजाउला धरतीमै बसेका स्वर्गको बस्तीमा जहाँ तिम्रो काँधबाट लत्रिनेछन् झरनाका मफलरहरू। उचाल्दै उचाल्दै पहाड़हरूले पुर्याउनेछन् बादलको शहरमा डोर्याउँदै डोर्याउँदै नदीहरूले ओराल्नेछन् चौरै चौरको सभामा जहाँ गुच्चा खेलिरहेका हुनेछन् सिमलका भुवाहरू। तिमी आउँदा सबथोक बिर्सिए पनि नबिर्सी ल्याउनु दुई थोक मन र मुस्कान। कवि रामबहादुर तामाङको कविता, कविताको शीर्षक निमन्त्रणा। दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा यही कविताले प्रथम स्थान हासिल गरेको थियो। कवि रावतजीलाई कार्यक्रम उद्गारको तर्फबाट हार्दिक बधाई शुभकामना। दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सवका संयोजक रमेश छितिज अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। त्यसो त उहाँले सरकारी जिम्मेवारी पनि पूरा गरिराख्नु भएको छ। दाङ जिल्लाका स्थानीय विकास अधिकारी पनि हुनुहुन्छ उहाँ। हामीले बढ़ी चिनेको कवि रमेश छितिजै भनेर चिनेका हौ। रमेशजी, म यहाँलाई कार्यक्रम उद्गारमा हार्दिक स्वागत गर्दछु।
धन्यवाद।
राष्ट्रिय कविता महोत्सव निकै भव्यताका साथ सफल गर्नुभयो, हामीले खबर पायौं र त्यहाँ प्रथम द्वितीय तृतीय कविता पनि हामीलाई जस्ताको तस्तै इमेल गरेर पठाइदिनु भएको छ। त्यसो त पुरस्कृत कविहरू यतिखेर काठमाडौँ आइपुग्नु भएको छैन, बाटैमा हुनुहुन्छ। कविहरूलाई पनि मैले बिहानैदेखि खोजेको थिएँ। आजको यो उद्गारको बसाईमा दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सव 2068 बारेमा कुराकानी गर्छौं। त्यसो त यहाँका पनि कविताहरू सुन्छौं। राष्ट्रिय कविता महोत्सव 2068 पर्यटनका लागि साहित्य भन्ने नाराका साथ सम्पन्न गर्नुभयो, महोत्सव चाहिँ कस्तो भयो सुरुमा सुनौ न।
महोत्सव हामीले सोचे भन्दा बढी सफल भव्य रूपमा सम्पन्न भयो। देशभरिका करिब 70 जना कविहरू दाङमा उपस्थित भएर आफ्ना अनुभूतिहरू आफ्ना सृजनाहरू आफ्ना रचनाहरू एकअर्कालाई सुनाउने र विभिन्न पर्यटकीय स्थलहरूमा सरिक हुने कार्यक्रम थियो र यसमा श्रद्धेय कवि प्रज्ञा प्रतिष्ठानका कुलपति दाजु बैरागी काइला तुलसी दिवस लगायतका 70 जना जति कविहरूले चाहिँ दाङको यो गौरव र गरिमालाई बढाउने गरेर हाम्रो यो यात्रामा सरिक हुनुभयो। हामीलाई अत्यन्त खुसी लागेको छ। यति ठूलो कार्यक्रम, यति धेरै कवि साहित्यकारहरू सहभागी भएको कार्यक्रम हामीले अत्यन्त सफलताका साथ सम्पन्न गर्यौं। र अर्को कुरा, कार्यक्रमहरू भने निरन्तर भइरहन्छन् पनि, तर हामीले गरेको यो कार्यक्रम चाहिँ विशेष खालको अत्यन्त एउटा ठूलो उत्सव जस्तो र अरूभन्दा फरक खालको भयो। हामीले करिब 5 ठाउँमा त कविता संगोष्ठी मात्रै गर्यौं। बाह्रकुने तालको किनारमा, अथवा स्वर्गद्वारी मन्दिरको
परिसरमा
जहाँ लेखनाथ पौड्यालले तरुण तपसीको लेखन चाहिँ आरम्भ गर्नुभएको थियो, जसको त्यो महाप्रभु स्वर्गद्वारीको महाप्रभुको कथालाई लिएर, त्यस्तै क्यान्टोनमेन्टमा जहाँ अहिले लडाकुहरू अहिले रहिरहेको क्यान्टोनमेन्टमा हामीले एक साँझ बितायौं र त्यहाँ पनि लडाकुहरूका कविता र यहाँबाट आउने अतिथिहरूका कविताहरूको परस्पर रूपमा सुन्ने र प्रतिक्रिया व्यक्त गर्ने काम भयो। यसै गरी यहाँ हलमा विभिन्न ठाउँहरूमा हामीले कार्यक्रमको आयोजना गर्यौं। बाह्रकुनी सालको किनारमा भएको कविता संगोष्ठी होस् अथवा क्यान्टोनमेन्टमा भएको साहित्यिक अन्तर्क्रिया र कवि गोष्ठी होस्, त्यो अत्यन्तै फलदायी र फरक खालको भयो। र यसले मलाई के लाग्छ भने दाङको जुन उद्देश्यका साथ हामीले यो कार्यक्रमको आयोजना गरेका थियौं, यहाँको एउटा पर्यटन प्रवर्धन गर्ने धेरै कविहरूलाई मैले के व्यक्तिगत रूपमा भनेको थिएँ भने यो राप्ती क्षेत्रमा असंख्य कथाहरू छन्, उपन्यासका प्लटहरू छन् र गीतका आधारभूमिहरू छन्। यो देखाउन हामी चाहन्छौ र हाम्रो उद्देश्य चाहिँ यसलाई लिएर विस्तारित होस् देशभरि भन्ने हामीले जुन कामना गरेका छौं त्यो सफल भएको छ भन्ने मलाई लाग्छ।
सन् 2011 पर्यटन वर्षका रूपमा मनाउने क्रममा दाङमा राष्ट्रिय कविता महोत्सव गर्नुभयो। यो विभिन्न स्थान विशेषका महोत्सवहरू चाहिँ हुन्थे, साहित्यिक महोत्सव चाहिँ यहाँहरूले गर्नुभयो। त्यसो त योभन्दा अगाडि नयाँ वर्षको सन्दर्भमा आदिकविको जन्मभूमि चुन्दी रंगामा भानु महोत्सव भएको थियो, त्यसको लगत्तै यो दोस्रो साहित्यिक महोत्सव भयो जस्तो लाग्छ मलाई।
महोत्सवहरू भइरहेको छन्। अब यो पर्यटनका लागि मनाइएको कविता अथवा चाहिँ प्रतियोगिता मात्रै होइन, यो तीन दिनभरि मुलुकभरिका साहित्यकारहरूले विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गर्नुभएको अत्यन्त व्यस्त कार्यक्रम थियो। यो अरू महोत्सव मनाइए तापनि यो खालको विशेष प्रकारको महोत्सव चाहिँ पहिलो नै हो भन्ने मलाई लाग्छ, किनभने तीन दिनसम्म विभिन्न तालको किनारदेखि यहाँको पर्यटकीय स्थलहरूसम्मका कवि गोष्ठीहरू, अन्तर्क्रियाहरू र सांस्कृतिक थारू ग्राममा गएर सांस्कृतिक कार्यक्रमहरूको अवलोकन गर्ने कार्यक्रमहरूदेखि लिएर यी यस्ता फरक खालका कार्यक्रम र विशेष खालका कार्यक्रम हामीले यसरी सम्पन्न गरेका छौँ, किनभने हामीले साहित्यलाई पर्यटनसँग आबद्ध गर्न खोजेका छौँ र भौतिक पूर्वाधारलाई मान्छेको चेतना वृद्धि र क्षमता विकाससँग सँगसँगै लग्नुपर्छ र मात्रै विकास चाहिँ दिगो हुन सक्छ भन्ने अवधारणा अनुरूप अगाडि बढेका थियौं। यसै सन्दर्भमा पर्यटन प्रवर्धनका लागि साहित्य अत्यन्त राम्रो माध्यम बन्न सक्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको हो।
यहाँ चाहिँ हाम्रै सम्पर्कमा रहिराख्नु होला। म द्वितीय स्थान प्राप्त गर्न सफल हेमप्रभासको कविता सरसर्ती बोल्छु है। हेमप्रभासको कविताको शीर्षक नानीहरूलाई देश पढाउँदा। म फूल जस्तै कलिला नानीहरूलाई देश पढाइरहेछु, म फूल जस्तै कलिला नानीहरूलाई देश पढाइरहेछु। नानी हो देश छैन भन्नेहरू यहीँ छन्, हिमालहरू पग्लिएर मान्छेभन्दा होचा भइसके भन्नेहरू पनि यहीँ छन्। भन्नेहरूले त अब गुराँसहरू अर्कै सुगन्धले फुल्छ भन्लान्, लेखिन बाँकी कविताका हरफ जस्तै सुन्दर भन्ज्याङ र देउरालीहरू देखाउँदै, यी पत्थरै पत्थरको थुप्रो हो पनि भन्लान्, कसैको कुरा नसुन्नु, हेर त आकाशको बाटो हुँदै कहाँ कहाँबाट उडेर आइरहेछन् चराका हुलहरू र नापिरहेछन् मूर्ति टुँडाल र गजुरको लम्बाई, सबैलाई उपहार दिनु एक अञ्जुली हिउँको अक्षता र देखाउनु पसिनाको रंग फुलिरहेका ती फाँटहरू, डम्फू मादल र खैजडीहरू बजाइरहेका झरनाहरू पनि देखाइदिनु, श्रमको शीतले मगमगाएका बगैंचाहरूमा रामायण त्रिपिटक कुरान र नयाँ जीससहरू मुस्कुराइरहेछन्, त्यतातिर पनि लैजानु चराहरूलाई, शिखरमा एकनाशले फरफराइरहेको झण्डा र झण्डामा टल्किरहेको घाम जुनलाई सलाम गर्दै साँझ पख चराहरू बगरतिर पुग्न सक्छन्। नानी हो एकछिन नबिथल्नु है मलाई, म बगरमा पनि फूल रोपिरहेछु, म बगरमा पनि फूल रोपिरहेछु। नानीहरूलाई देश पढाउँदा कवि हेमप्रभासको कविता, उहाँले द्वितीय स्थान प्राप्त गर्नुभएको थियो, उहाँलाई पनि बधाई र शुभकामना। यो महोत्सवमा कविताहरू त निकै राम्रा राम्रा प्राप्त भएका रहेछन् नि।
मलाई के लाग्छ भने नेपाली अहिलेको वाङ्मय अत्यन्त विकसित अवस्थामा छ र नयाँ आउने कविहरूले उत्साहका साथ विश्वासका साथ र भोलि आउने दिन सुन्दर हुन्छ भन्ने कल्पनाका साथ कविताहरू लेख्नु भएको पाएर मैले अत्यन्त खुसी लागेको छ। देशभरिका करिब 300 कविहरूले चाहिँ यो प्रतियोगितामा भाग लिनुभएको थियो। त्यो कविता मध्ये सबैभन्दा राम्रा उत्कृष्ट ठहरिएका कविताहरू हुन् यी र यसको मूल्याङ्कन चाहिँ कवि तुलसी दिवस, कवि तथा सम्पादक अविनाश श्रेष्ठ, कवि मन्जुल, तीनजनाले चाहिँ आफ्नो आफ्नो हिसाबले मूल्याङ्कन गर्नुभएको थियो र उहाँको मूल्याङ्कन अनुसार हामीले संयोजन गरेर सबैभन्दा बढी प्राप्ताङ्क पाउनेलाई प्रथम, द्वितीय र तृतीय अथवा सान्त्वना यसरी घोषणा गरेका थियौं। कविता यति सुन्दर आउनुको अर्थ चाहिँ अहिलेको वर्तमान काव्यिक इतिहास राम्रो दिशातिर अगाडि बढ़िरहेको छ र राम्रा राम्रा प्रतिभाशाली कविहरू अगाडि आइरहनु भएको छ भन्ने यसले पनि प्रमाणित हुन्छ। देशभरिबाटै एउटा ठूलो प्रतियोगिता भएको कारणले पनि राम्रा कविताहरू प्राप्त भएको हुनुपर्छ।
अभिव्यक्तिको अर्को माध्यम
उद्गार।
यो सड़कको संकीर्णतामा अब नअटाउने भइसकेको छु। इन्जिनियरले सुनुन्, नेता प्राध्यापक र कविहरूले सुनुन्, इतिहासको प्रत्येक आन्दोलनले सुनोस्।
अभिव्यक्तिका विभिन्न विधा, साहित्यिक गतिविधि, सृजनाका पाटा र बाटाहरू।
यहाँहरू अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्गार सुनिरहनु भएको छ। अभिव्यक्तिको अर्को माध्यम उद्गारमा यहाँहरूले आफ्ना सृजना पठाउन सक्नुहुन्छ। पत्रचारको लागि हाम्रो ठेगाना हो कार्यक्रम उद्गार, पोस्टबक्स नम्बर 634, रेडियो नेपाल काठमाडौँ। इमेल आईडी हो radioudgar@gmail.com, radioudgar@gmail.com।
श्रोताहरू, यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ। आजको उद्गारमा दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरू र संयोजक कवि रमेश क्षेत्रीसँग कुराकानी गरिराखेका छौं। अब तृतीय स्थान प्राप्त गर्ने कविता सरसर्ती वाचन गर्छौ। तृतीय हुनुभएको थियो खोटाङका कवि अर्जुन कुमार ढकाल। उहाँको कविताको शीर्षक चराहरू फर्किँदैछन्। जाडो छल्न कुसौं कुश टाढाबाट सागर तर्दै हिमाल छिचुल्दै बथानका बथान चराहरू सुनौलो सगुन बोकेर केटाकेटीहरू मावल आएझै हाँस्दै खेल्दै कलरव सुनाउँदै रंगी विरंगी चराहरू बिहान रमाउन साँझ सुस्ताउन चिडियाहरूको स्वर्गमा चराहरू आउँछन्। चिडियाहरूको स्वर्गमा आगन्तुक चराहरूलाई चिरबिराउन रोकटोक छैन, चारो टिप्न छेकबार छैन, रनबन बिहारमा कतै तगारो छैन। झोलीका देवता नहुन् पाहुना चराहरू, राजकीय सम्मान छ तिनीहरूलाई, आत्मीय आतिथ्य छ तिनीहरूलाई। खुल्ला आकाश खोज्दै उडेका चराहरू सूर्योदयमा इलाम पुग्छन्, सूर्यास्तमा कोशी टप्पु झर्छन्। अजीबका यी चराहरू सगरमाथा उक्लिरहेका हुन्छन्, कर्णालीमा डुबुल्की मार्दै हुन्छन्, सप्तरीको सहभोजमा भेटिन्छन्, मैथिली सभ्यतामा मिसिन्छन्, पूर्व गए धान नाच्छन्, गण्डक छिरे रोदी नाच्छन्। हिउँदे पहाड़ तापेका चराहरू वसन्त ओर्लिएपछि स्वयम्भू दृष्टिले संसार नियाल्न लुम्बिनीको सन्देश मुटुभरि बोकी चराहरू घर फर्किँदैछन्। देउडा गाउँदै गाउँदै, लाखे नाच्दै नाच्दै, लुकामारी खेलेका डालीहरू छाडेर हिमाल बिम्बहरू बोकी चराहरू गाउँ फर्किँदैछन्। अर्को हिउँद फेरि आउने गरी, अर्को हिउँद फेरि आउने गरी चराहरू फर्किँदैछन्। कवि अर्जुन कुमार ढकालको कविता, उहाँले तृतीय स्थान प्राप्त गर्नुभएको थियो। उहाँलाई पनि हार्दिक बधाई र शुभकामना कार्यक्रम उद्गारको तर्फबाट। अर्जुन कुमार ढकालको कविता पनि हामीले सरसर्ती सुनाइसकेका छौं र यो दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सवका संयोजक रमेश क्षितिज, स्थानीय विकास अधिकारी त दाङमा हुनुहुन्छ, एउटा सरकारी जिम्मेवारीमा हुनुहुन्छ, तर त्योभन्दा पनि हामीले बढी चिनेको चाहिँ कवि गीतकार भनेर चिन्छौं हामी। यो जुन महोत्सव आयोजना गर्नुभयो नि, यहाँको रस्ती बस्ती थाथलो पनि दाङ नै हो, यहाँकै कार्यकालमा यो महोत्सव हुनुको पछाडि केही त छ नि होइन?
यो एउटा त हाम्रो अवधारणाको कुरा पनि हो। मलाई व्यक्तिगत रूपमा भौतिक पूर्वाधारको क्षेत्रमा विकासका कामहरू लामो अवधिसम्म मैले पनि अगाडि बढाए, तर जबसम्म मान्छेको चेतनाको विकास हुँदैन, मान्छेको मानसिकताको विकास हुँदैन र क्षमता अभिवृद्धि हुँदैन, हामीले गरेका भौतिक पूर्वाधारका कुराहरू दिगो रूपमा अगाडि जान सक्दैनन् भन्ने चाहिँ मलाई लाग्छ। मेरो त्यस्तो अनुभव छ। त्यो भौतिक पूर्वाधारको विकासलाई चाहिँ मानसिक विकास अथवा अन्तर्मनको विकासले चाहिँ सपोर्ट गर्नुपर्छ। यस्तो कुराहरूको आधार भनेको साहित्य, संगीत, कला, अध्यात्म, यस्तो विषयले चाहिँ सपोर्ट गर्यो भने मात्रै भौतिक पूर्वाधार चाहिँ दिगो हुन्छ अथवा भौतिक विकास दिगो हुन्छ। त्यो अवधारणा अनुरूप जिल्ला विकास समिति दाङ अगाडि बढ़िरहेको छ र विकास निर्माणका कामहरू सम्पन्न भइरहेका छन्। पर्यटन वर्षको सन्दर्भमा हामीले कामहरू गर्दाखेरि नयाँ खालको पर्यटन प्रवर्धन कसरी हुन सक्छ त? सधैँ त्यही कामहरू परम्परागत रूपमा गरिरहेर मात्रै त्यो कुराले चाहिँ अलिकता व्यापकता पाउन सक्दैन। त्यही भएर एउटा नयाँ काम गरौं भन्ने पनि हो। र दोस्रो कुरा, म आफै एउटा कवि लेख्ने मान्छे भएको हुनाले मलाई सबैभन्दा पहिलो प्रेम भनेको मेरो कविता अथवा साहित्य नै हो। यो क्षेत्रमा पनि केही योगदान गर्न पाए हुन्थ्यो अथवा साहित्यको विकास चाहिँ मुख सानो भए पनि केही इट्टा थप्न पाए हुन्थ्यो अथवा हामी जुन क्षेत्रमा छौँ अथवा कुनै पनि भूमिका छौँ त्यो भूमिकाले चाहिँ साहित्यका प्रति पनि माया गरोस् भन्ने मेरो धारणा हो।
हजुर हजुर, यहाँको जिम्मेवारी अथवा यहाँको कर्मस्थल हो कार्यक्षेत्र भनेको चाहिँ समग्र जिल्लाको विकास निर्माण गतिविधिसित प्रत्यक्षता संलग्न हुनुहुन्छ। बाटोघाटो पुल पुलेसा मात्र होइन कि सृजनात्मक विकास पनि हुनुपर्छ भन्ने सोच चाहिँ हो यहाँको।
त्यही अवधारणाले नै यो कार्यक्रम सम्पन्न गर्न हामीलाई उत्प्रेरित गरेको।
प्रथम द्वितीय र तृतीयका कविताहरू त हामीले सरसर्ती सुनायौं, जस्तो त्यहाँ धेरै साहित्यिक गोष्ठी संगोष्ठीहरू भए र बाह्रकुने तालको किनारमा पानी विकास अधिकारी मात्र होइन कि कवि रमेश क्षितिज भएर पनि कविता वाचन गर्नुभएको थियो नि, त्यो कविता सरसर्ती सम्झिनुहोस् न यतिखेर।
धन्यवाद यो अवसरका लागि। मैले संगोष्ठीमा सुनाएको कविता यहाँहरूलाई सुनाउन चाहन्छु जसको शीर्षक हो एउटा मानिसको प्रस्थान।
हजुर सुनौ।
एउटा मानिस सर्वोत्कृष्ट कला हो संसारको, ऊ गयो भने उसँगै जान्छन् कुनै सोचमा डुबिरहे जस्ता उसका गम्भीर आँखा वा दुर्लभ मुस्कान, उसको सिप र कतिपय रहस्यहरू। जाँदा आफूसँगै बोकेर लान्छ उसले कल्पनाको ठूलो सहर, जाँदा आफूसँगै बोकेर लान्छ उसले कल्पनाको ठूलो सहर। आफूले हिँडिसकेको समयको चौडा सडक र बिताएको रोमाञ्चक इतिहासलाई रुमाल झैं गोजीमा हालेर हिँडिदिन्छ ऊ कुनै दिशातिर। कति रोएको थियो हृदयमा लागेका चोटहरू एकान्तमा गन्दै, वा कति हाँसेको थियो यात्रामा यात्राका मीठा घटनाहरू सम्झिँदै। अनेकन यस्ता कथाहरू आफूसँगै लिएर छोडेर जान्छौ केवल केही धमिला सम्झनाहरू। एउटा मानिस गयो भने हुँदैन हजारौं मानिसको भिडमा ऊ, सुनिँदैन उसको स्वर र देखिँदैन अनुहार, भेटिँदैन कुनै पनि रात्रि भोजमा उसको सशरीर उपस्थिति। एउटा मानिस साँच्चै गइदियो भने सुनसान र रित्तो रित्तो बनाइदिन्छ एउटा संसार। अभावको चस्माबाट हेरेपछि मात्र हामी देख्दछौ टाढा गइसकेको मानिसको मूल्यको आकृति, तर सुन्दैन ऊ हाम्रो आवाज त्यस बेला र फर्केर आउँदैन हामी छेउ। अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले। धन्यवाद।
सुन्दर कविता सुनाउनु भएको रहेछ। यो कविताका लागि मैले यहाँबाट ताली पिटेको छु। घरदेश र परदेशमा दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सवका विषयमा गरिएको कुराकानी, प्रथम द्वितीय र तृतीय कविहरूको कविता पनि सुन्नु भएको छ र दाङबाटै टेलिफोनबाट हामीलाई साथ दिनुभयो।
अब यो खालको कार्यक्रमहरू धेरै ठाउँमा आयोजना होस्, साहित्य अथवा कला चेतना र मानिसको क्षमता वृद्धिका यो खालको कामहरू अगाडि बढ्दै जाउन् र चेतनाले अथवा साहित्यले एउटा सत्ता प्राप्त गरोस् अथवा हाम्रो समाजमा स्थापित हुने अवसर पाओस् भन्ने निवेदन गर्न चाहन्छु।
दाङमा यहाँकै संयोजनमा राष्ट्रिय कविता महोत्सव भव्यताका साथ सम्पन्न भयो, यो तारतम्य कसरी मिलाउनु भयो? यति सफलता हुनुको पछाडिका कारणहरू पक्कै पनि केही छन् नि।
एउटा कुरा त जिल्ला विकास समितिले यो कार्यक्रमका लागि धेरै ठूलो योगदान गरेको छ। स्थानीय विकास अधिकारी पर्यटन वर्ष 2011 मूल समारोह समितिको संयोजक हुने भएको हुनाले त्यसको चाहिँ समितिबाट पनि यसमा योगदान भएको छ भने यहाँको व्यापारी वितरक संघ, उद्योग वाणिज्य संघ, दुईवटा तुल्सीपुर र घोराई नगरपालिका, गाउँ विकास समितिहरू धेरै ठूलो सहयोग हामीले प्राप्त गरेका छौँ र हाम्रो कर्मचारी मित्रहरू यहाँ चाहिँ सर्वसाधारण सबैको सद्भाव, यो जिल्लाका सरकारी कार्यालयहरू सबैको एउटा अठोटको कारणले मात्रै यस्तो सम्भव भएको हो, नत्र एउटा व्यक्तिले चाहेर मात्रै यति ठूलो कार्यक्रम एउटा ठूलो उत्सव समायोजन गर्नु निकै कठिन हुन्थ्यो। यसमा चाहिँ दाङवासी अथवा राप्तीवासीकै, किनभने स्वर्गद्वारीमा गर्ने कार्यक्रममा प्युठानको उद्योग वाणिज्य संघले सहयोग गरेको थियो, दाङमा हुने कार्यक्रममा दाङको उद्योग वाणिज्य संघले सहयोग गरेको थियो। यसरी विभिन्न संघ संस्थाहरू, व्यक्ति, सामाजिक संघ संस्थाहरू र स्वयं जिल्ला विकास समिति, यहाँको पर्यटन समिति, पर्यटन वर्ष मूल समारोह समिति, यसका सचिव डाक्टर गोविन्द आचार्यजी हुनुहुन्थ्यो, उहाँको पनि यसमा ठूलो लगानी छ। त्यस्तै विभिन्न सामाजिक संस्थाहरूले पनि यसमा सहयोग गर्नुभयो भनेर मैले अघि नै निवेदन गरे। सबैको सद्भावले सहयोगले मात्रै यो सम्भव भएको।
आजको उद्घारमा दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सवका सन्दर्भमा सरसर्ती चर्चा गर्यौं। प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गर्ने कविका कविता हरफ पनि जस्ताको तस्तै बोलेर हामीले मेची काली घरदेश परदेश जतासुकै पुर्यायौं। अब हामीले कार्यक्रमबाट विदा माग्ने बेला भएको छ, श्रोताहरूलाई त केही भन्नु छ नि यहाँको पनि?
सबै श्रोताहरूलाई मेरो नमस्कार अभिवादन। जो जहाँ हुनुहुन्छ दाङले यो खालको ठूलो एउटा उत्सव एउटा महोत्सव आयोजना गर्यो र यसमा देशभरिका मेचीदेखि महाकालीसम्मको साथीहरू जो उपस्थित हुनुभयो उहाँहरूले हाम्रो प्रेमको सन्देश हाम्रो सद्भावनाको सन्देश र यो पर्यटन वर्षको सन्देश लिएर विभिन्न ठाउँमा छरिनु भएको छ। हाम्रो प्रेम तपाईँहरूसँगै सबै ठाउँमा पुगोस् र यस्ता कामहरू अथवा चेतना अभिवृद्धि गर्ने र साहित्यलाई स्थापित गर्ने कामहरू सबैतिर हुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। श्रोताहरूका लागि पनि मेरो धेरै धेरै शुभकामनाहरू।
दाङमा सम्पन्न राष्ट्रिय कविता महोत्सवका सन्दर्भमा राष्ट्रिय कविता महोत्सवका संयोजक कवि रमेश छितीसँग पनि सरसर्ती कुरा गर्यौं। कार्यक्रम उद्गारको समय पनि टुङ्गिनै आँटेको छ। पुरस्कृत कविहरू र संयोजक रमेश छितीजी प्रति हार्दिक आभार व्यक्त गर्दै आजको यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु। नमस्कार।
Enough। मेरो नाता एरा तो रुमाल मारेर या का टोपी